नेपाल दर्पणमा साथी दीपा तिमलसिन्हासँगै रुबिना श्रेष्ठको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
दुई नम्बर प्रदेशमा सरकार बनाउन फोरम र राजपाको दाबी पेश, प्रदेश नम्बर एकमा पनि सरकार गठनको प्रक्रिया शुरू।
एमाले र माओवादीको पार्टी एकताका लागि संयोजन समितिको बैठक भोलि बस्ने, भोलि नै एकता प्रक्रिया टुङ्गोमा पुर्याउने दावी।
तरलता संकटको असर विद्युत आयोजनामा पनि, ब्याङ्कबाट पैसा नपाउँदा काम रोकिएको दावी।
उत्तर कोरियाद्वारा खुलेर दक्षिण कोरियाको प्रशंसा, दक्षिण कोरियासँग शान्तिपूर्ण वातावरण बनाइराख्ने किम जोङ उनको भनाई।
र नेपाल विश्व क्रिकेट लीग डिभिजन टूको अङ्क तालिकाको तेस्रो स्थानमा, विश्वकप छनौट खेल्न भोलि, क्यानाडालाई हराउने पर्ने दबाव।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
लटरी चिट्ठाका नाममा भइरहेको ठगी सम्बन्धमा आईएमई लिमिटेडबाट जनहितमा जारी अत्यन्त जरुरी सूचना।
अनलाइन फोन, भाइबर, इमो, व्हाट्सएप लगायतका माध्यम प्रयोग गरी लटरी चिट्ठा पर्यो भने ठगी गर्ने गरेको पाइएकाले यस्ता प्रलोभनमा नपर्न सम्पूर्ण सर्वसाधारणमा आईएमई लिमिटेड हार्दिक अनुरोध गर्दछ।
लटरी चिट्ठाका नाममा भइरहेको ठगीबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ।
आईएमई लिमिटेड, पानी पोखरी, काठमाडौँ।
फोन नम्बर 01443600, टोल फ्री नम्बर 1615-15।
कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकाय रामपुर चितवनको जरुरी सूचना।
यस संकाय अन्तर्गतका प्राकृतिक स्रोत व्यवस्थापन कलेज पाकृवास धनकुटा र टिकापुर कैलालीमा शैक्षिक सत्र 2074-75 अध्ययनको लागि फारम भर्ने अन्तिम मिति यही फागुन 3 गते भनिएकोमा विशेष कारणवश फागुन 9 गतेसम्म म्याद थप गरिएको छ। साथै फागुन 7 गते हुने भनिएको प्रवेश परीक्षा फागुन 12 गते लिइने बेहोरा समेत जानकारी गराइन्छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रदेश नम्बर 2 को मुख्यमन्त्रीका लागि संघीय समाजवादी फोरम नेपाल र राजपा नेपाल संयुक्त रूपमा दावी पेश गरेको छ। फोरम संसदीय दलका नेता लालबाबु राउतलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सिफारिश गर्दै दुवै दलले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ समक्ष बहुमत पेश गरेका हुन्। प्रदेश नम्बर 2 मा 107 सदस्यीय प्रदेश सभामा बहुमतको सरकार गठनका लागि 54 सांसद आवश्यक पर्छ। यस प्रदेशमा फोरमको 29 र राजपाको 25 गरी जम्मा 54 सांसद पुग्छ। प्रदेश 2 मा सरकार बनाउन फोरम र राजपा भागबण्डामीलाई आपसी सहमति गरिसकेका छन्। यसअघि नै प्रदेश प्रमुख कायस्थले मुख्यमन्त्रीका लागि बहुमत सहित आउन दलहरूलाई आह्वान गर्नुभएको थियो।
प्रदेश नम्बर 1 मा सरकार गठनको प्रक्रिया शुरू भएको छ। एमाले संसदीय दलका नेता शेरधन राईलाई मुख्यमन्त्री नियुक्तिका लागि प्रदेशसभा सदस्य जीवन घिमिरेले औपचारिक पत्र प्रदेश सचिवालयका सचिव रामकृष्ण गुरागाईलाई बुझाएपछि सरकार गठनको प्रक्रिया शुरू भएको हो। माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता टंका आङबुआङले पनि राईलाई समर्थन गरेको पत्र सचिव रामकृष्ण गुरागाईलाई बुझाउनु भएको छ। प्रदेश नम्बर 1 मा नेकपा एमालेको स्पष्ट बहुमत छ। 93 सदस्यीय यस प्रदेशसभामा नेकपा एमालेको मात्र 51 सदस्य छन्। यसबाहेक नेकपा माओवादी केन्द्रको 15 प्रदेशसभा सदस्य छन्। एमाले प्रदेश नम्बर 1 को संसदीय दलको नेतामा शेरधन राईलाई चयन गरिसकेको छ। भोलि राईलाई मुख्यमन्त्री नियुक्त गर्ने र फागुन 3 गते मुख्यमन्त्रीको शपथ ग्रहण गर्ने तयारी भएको छ।
प्रदेश नम्बर 2 को सभामुखमा राष्ट्रिय जनता पार्टी राजपा नेपालका सरोज कुमार यादव निर्विरोध निर्वाचित हुनुभएको छ। प्रदेश सांसद सचिवालयले तोकेको समय सीमामा यादव बाहेक अरू कसैले उम्मेद्वारी दर्ता नगराएपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो। राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष समेत रहेका यादवको संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता लालबाबु राउतको समर्थन र राजपा नेपालका संसदीय दलका नेता जितेन्द्र सोनवालको प्रस्तावमा सभामुखमा उम्मेद्वारी दर्ता गराउनु भएको हो।
यस्तै माओवादीका पूर्णबहादुर घरते निर्विरोध रूपमा प्रदेश नम्बर 5 को सभामुखमा निर्वाचित हुनु भएको छ। सभामुखका लागि आज घरतेको मात्र उम्मेद्वारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनु भएको हो। भोलि बस्ने 5 नम्बर प्रदेशको संसद बैठकले यसको औपचारिक घोषणा गर्नेछ।
नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता बारे भोलि पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ। आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएपछि भोलि दिउँसो 3 बजेका लागि एकता संयोजन समितिको बैठक बोलाइएको हो। एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएको एक्ला एक्लै वार्तामा लगभग सहमति भइसकेकाले सम्भवत पार्टी एकताबारे भोलि ठोस निर्णय हुने ओलीको निजी सचिवालयले जनाएको छ। एक्ला एक्लै छलफलमा दुवैले सहअध्यक्ष लिने गरी पार्टी एकता गर्ने सहमति भएको छ। सहमतिलाई अन्तिम रूप दिन भोलि पार्टी एकता संयोजन समितिको बैठक बस्नेछ। सरकारको नेतृत्व आलोपालो गर्ने कि ओलीले मात्र 5 वर्ष चलाउने भन्ने बारे एकता संयोजन समितिको बैठकमा छलफल हुनेछ। नयाँ सरकार गठन अघि एकताको खाका टुंग्याउने दुई दलको तयारी छ। आउँदो हप्ताभित्र नयाँ सरकार गठन भइसक्ने भएकाले एक दुई दिनमै पार्टी एकताको खाका तयार हुने दुवै दलका नेताहरूले बताएका छन्।
3 नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नारायणगढ़ मुगलिन सड़क खण्डको निरीक्षण गर्नुभएको छ। उहाँले नारायणगढ़ मुगलिन सड़क खण्डको निरीक्षणपछि छिटो काम सक्न आयोजनाका प्रमुख तथा प्राविधिकलाई निर्देशन पनि दिनुभयो। यो सड़क निर्माणको काम गएको वैशाख महिनामै सक्नुपर्ने थियो, तर अहिलेसम्म पनि नसकेकाले यात्रुको समस्या बुझेर काम गर्न उहाँले आयोजनाका निमित्त प्रमुख गोविन्द खनाललाई निर्देशन दिनुभएको हो। अहिलेसम्म यस आयोजनाको काम 75% मात्र सकिएको छ।
राष्ट्रिय जनता पार्टी राजपाले समानुपातिक सूची सच्याएर निर्वाचन आयोग पठाएको छ। सूची अनुसार खस आर्यमा रेणु शर्माको नाम हटाएर नरमाया ढकालको नाम पठाइएको राजपाका महासचिव मनिष कुमार सुमनले जानकारी दिनुभयो। राजपाले हिजो रानी मण्डल, अमृता अग्रहरी, निर्जला राउत, रेणु शर्मा, चन्दा चौधरी र दुलारी देवी खड्गको नाम आयोगमा पठाएको थियो। आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन 2074 अनुसार समावेशी समूहको प्राथमिकता क्रम लगायत आधारमा उम्मेद्वार छनौट नभएको भनेपछि राजपाले शर्माको सट्टा ढकाललाई सांसद बनाएको हो।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माण गर्ने लक्ष्यका साथ एमालेसँग आफ्नो पार्टीले एकता प्रक्रिया अगाडि बढ़ाएको बताउनु भएको छ। तत्कालीन माओवादीले जनयुद्ध शुरू गरेको दिनको स्मरणमा आज पार्टी केन्द्रीय कार्यालय पिरिस डाँडामा आयोजित 23 जनयुद्ध दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले वृहत लक्ष्य पूरा गर्नका लागि एकता प्रक्रिया अगाडि बढ़ाइएको बताउनुभयो। संविधानमा समाजवाद लेखेर र समाजवादको नारा लगाएर मात्रै समाजवादी क्रान्ति सम्पन्न हुन नसक्ने टिप्पणी गर्दै उहाँले सबै प्रगतिशील देशभक्त र वामपन्थी शक्तिबीचमा एकता र सहकार्य जरूरी रहेको भनाई राख्नुभयो। कार्यक्रममा माओवादी केन्द्रको सहायक संगठन वाइसिएलले विभिन्न झाँकी प्रस्तुत गरेको थियो। जनयुद्ध दिवसका अवसरमा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले ठिका आदान प्रदान गरी शुभकामना समेत आदान प्रदान गरेका थिए।
नेपाली सेनाले आज सेना दिवस मनाइरहेको छ। सेनाका परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सेनाले सैनिक मंच टुणीखेलमा विशेष कार्यक्रम गरेको छ। नेपाली सेनाले 2 दशक अघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। सैनिक मंचमा परेड तथा तोप बढ़ाई कवाज आतशबाजी लगायत विविध कार्यक्रम गरिएको छ। सैनिक मुख्यालय जंगी अड्डा मातहतमा रहेका पृथना वाहिनी गण गुल्म लगायत निकायमा समेत सेना दिवसका अवसरमा विभिन्न कार्यक्रम योजना गरिएको सेनाले जनाएको छ। सेना दिवसको विशेष अतिथिका रूपमा भारतीय सेनाका प्रमुख विपिन रावत सहभागी हुनुभएको छ।
गणतन्त्र स्मारक बनाउने काम सकिएको छ। विक्रम सम्म 2065 साल जेठ 15 गते गणतन्त्र स्थापना भएपछि सरकारी पहलमा नारायणहिटी दरबार परिसरमा निर्माण थालिएको स्मारकको काम सकिएको हो। कम्पनीका कार्यकारी निर्देशक रोशन श्रेष्ठले स्मारक निर्माणको काम पूरा भएकाले यही महिना भवन विभागलाई हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। 35 रोपनी क्षेत्रफलमा 30 करोड़ रूपियाँमा सम्पन्न गर्ने सम्झौता भए पनि झण्डै 40 करोड़ रूपियाँ खर्च भएको कम्पनीले जनाएको छ।
सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
बाली संरक्षण निर्देशनालय हरिहर भवनको अनुरोध।
रासायनिक विषादीहरू मानव स्वास्थ्यका लागि घातक हुन्छन्। रासायनिक विषादी प्रयोग गरेपछि बालीमा त्यसका अवशेष नष्ट हुन केही समय पर्खिनुपर्छ। विषादी अनुसार पर्खनुपर्ने समय फरक फरक हुन्छ। प्रयोगकर्ताले विषादी किन्दा नै सुरक्षित प्रयोग विधि र पर्खिनुपर्ने समय सम्बन्धी जानकारी विक्रेतासँग बुझ्ने, विषादीको लेभल पढेर जानकारी लिने अथवा कृषि प्राविधिकसँग बुझेर मात्र प्रयोग गर्ने बानी बसालौं।
विषादीको सुरक्षित प्रयोगमा ध्यान दिऊ। सबैले मनन गरौं, विषादीहरू बीज नै हुन्, औषधि होइनन्।
कृषि विभाग, बाली संरक्षण निर्देशनालय, हरियर भवन, ललितपुर।
आइपुग्यो बङ्गलादेशमा निर्मित रनर मोटरसाइकलहरू नेपाली बजारमा आइपुग्यो।
6 वर्षको वारेन्टी र राम्रो माइलेजका साथ 80 सिसी, 100 सिसी, 110 सिसी, 125 सिसी र 150 सिसी सम्मका मोटरसाइकलहरूका साथै 110 सिसीको स्कुटर पनि उपलब्ध छ।
रनर बाइक र स्कुटर अधिराज्य भएका आधिकारिक डिलरहरूबाट सजिलै किन्न सकिन्छ।
हाम्रा डिलरहरू
काठमाडौँ उत्तर ढोका,
ललितपुर बागडोल,
जनकपुर कदम चोक,
कैलाली अत्तरिया,
कैलाली टिकापुर,
भैरवा अञ्चलपुर,
छापा बिर्ता मोड,
71 राज
कञ्चनपुर, महेन्द्रनगर भासी,
मिर्चया कटारी चोक,
सर्लाही मलङ्गवा,
धनुषा महेन्द्रनगर,
सिरहा लहान
र नेपालगञ्ज सुर्खेत रोड।
थप जानकारी र डिलरसिपको लागि रमन मोटर्स बागडोल ललितपुर, सम्पर्क 98512016646,
वेबसाइट www.romanmotor.com।
तपाईँ हामी सबै मिली गरौँ एउटै इच्छा, छोरा र छोरीलाई बरोबरी शिक्षा, कोहीलाई काखा कोहीलाई पाखा रूढीवाद त्यागौं, चुलो चौको मात्र होइन संसार नै ढाकौं। आमा नारी छोरी नारी श्रीमतीनी नारी पन्न नछुटुन है कोही, गरौं खबरदारी।
युएसए आईडी को आर्थिक सहयोगमा सञ्चालित हरियो वन कार्यक्रमद्वारा जनहितमा जारी सन्देश।
तपाईं अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले 2 नम्बर प्रदेशमा सरकार बनाउन फोरम र राजपाको दावी पेश, प्रदेश नम्बर 1 पनि सरकार गठनको प्रक्रिया शुरू, एमाले र माओवादीको पार्टी एकताका लागि संयोजन समितिको बैठक भोलि बस्ने लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। नेपालीले खाने खानामा प्रोटिनको अभाव रहेको पाइएको छ। नेपाल पोल्ट्री महासंघ, कृषि तथा वन विज्ञान विश्वविद्यालय, नेपाल भेटेनरी एसोसिएशन तथा अमेरिकी सोयाबिन एक्सपर्ट काउन्सिलले आयोजना गरेको कार्यक्रमका सहभागी विज्ञले नेपाली खानामा प्रोटिनको कमी हुँदै आएको बताएका हुन्। जनचेतनाको कमीका कारण दैनिक खाने खानामा प्रोटिनको मात्रा मापन गर्न नसकिएको उनीहरूले बताएका छन्। रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपप्राध्यापक डाक्टर सुबीर सिंहले अनुसन्धानको तथ्याङ्क अनुसार नेपालमा कुल 6.4 लाख मेट्रिक टन प्रोटिनको आवश्यकता रहेको बताउनुभयो। अहिले 4.9 लाख मेट्रिक टन प्रोटिन उत्पादन हुने गरेकाले 70-80% नेपालले प्रोटिनयुक्त खानाबाट वञ्चित हुँदै आएका पनि उहाँले बताउनु भएको छ।
बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता संकटका कारण निर्माणाधीन जलविद्युत आयोजना प्रभावित भएका छन्। निर्माण सम्पन्न हुने चरणमा रहेका साना ठूला गरी 50 जलविद्युत आयोजनाले पछिल्लो 2 महिनादेखि रकम नपाउँदा निर्माण व्यवसायीलाई भुक्तानी गर्न सकेका छैनन्। चालू आर्थिक वर्षको अन्त्यसम्म निर्माण सम्पन्न हुने क्रममा रहेका 1 दर्जन आयोजना सबैभन्दा बढ़ी मारमा परेको ऊर्जा उद्यमीको भनाइ छ। झण्डै 80 मेगावाट क्षमताको काबेली करिडोरका 5 आयोजना चालू आर्थिक वर्षको अन्त्यसम्म सम्पन्न हुने चरणमा थिए। रकम अभावका कारण ती आयोजना सम्पन्न हुने मिति समेत पर सरेको छ। यस्तै मर्स्याङदी करिडोर, मोदी करिडोर, खिम्ती करिडोरका आयोजना समेत मर्कामा परेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका अध्यक्ष शैलेन्द्र गुरागाईले बैंक तथा वित्तीय संस्थाले जलविद्युत आयोजनालाई रकम दिन पछिल्ला दिनमा अस्वीकार गरेका कारण 50 भन्दा धेरै आयोजना समस्यामा परेको बताउनुभयो। सरकारले आगामी 10 वर्षमा 17,000 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ स्वदेशी तथा वित्तीय संस्थालाई उल्लेख्य रूपमा लगानी गर्न आग्रह गरेको थियो। आग्रह अनुसार 70 आयोजनासँग बैंक तथा वित्तीय संस्थाले ऋण उपलब्ध गराउने सम्झौता गरेका छन्।
नेपाल राष्ट्र बैंकको अर्धवार्षिक समीक्षाले रेमिट्यान्समा कमी आएको देखाएको छ। रेमिट्यान्सको वृद्धिदर घटेपछि यसले समग्र सुदानान्तर स्थितिमा समेत असर परेको बैंकले जनाएको छ। राष्ट्र बैंकको तथ्याङ्क अनुसार यस आर्थिक वर्षको 6 महिनामा अर्थात पुषसम्ममा 3,40,54,00,000,000 रूपियाँ रेमिटेन्स भित्रिएको छ। यो गएको वर्षको तुलनामा 0.5% कमी हो। यसै विषयमा साथी पीटी लोपचन्दले अर्थविद केशव आचार्यलाई सोध्नु भएको छ, रेमिटेन्स खर्दा कुन कुन आर्थिक पक्ष प्रभावित हुन्छन्?
यो रेमिटेन्स विप्रेषण हाम्रो श्रमिकहरू बाहिर गएर कमाउने यो जानु नै थियो, यो होइन, यो अवश्य भावित थियो। जसरी हाम्रो जुटको निर्यात होइन यस्ता यस्ता गए, यो पनि जानु नै थियो। त्यसरी मलाई यो अनौठो चाहिँ लागेको थिएन। तर हामी चाहिँ गएको 10-15 वर्ष सन् 2001 भने चाहिँ नेपालीमा 2058 सालदेखि जुन विप्रेषण आप्रभाव यसरी बढ्यो, दङ्ग परेर बस्यौँ। तर हरेक सुरुको अन्त्य हुन्छ भन्ने चाहिँ हामीले देखेनौँ, होइन। र अहिले त्यो परिणतिको सङ्केतहरू मात्रै आइरह हो र यो खतरनाक सम्भावनाहरू पछि आउने देखिरहेको छु मैले। हजुर,
यो विप्रेषण नै घटेपछि कस्तो असर पार्छ?
यो त यो परजीवी कुरा भयो, होइन। अब तपाईँ हाम्रो शरीरमा परजीवी आयो भने यो एन्टिबायोटिक्स खाएर हामी त्यसलाई मार्छौँ, होइन, के रोग लाग्यो भने। त्यस्तै यो रेमिट्यान्स अर्थतन्त्रको लागि एउटा परजीवी थियो यो, र अहिले पनि परजीवी हो, यो टिकाउ हुँदै होइन। अब यसलाई दुईटा कुराले हाम्रो यो विप्रेषण बढेको थियो। एउटा श्रम ऐनको सरलीकरण, होइन, अनि त्यसपछि यो नेपाली नागरिकहरूलाई यो पासपोर्ट पहिले एकदम गाह्रो थियो हामी सानो छँदा, पछि सरलीकरण भयो त्यसले। र अनि भनौँ न, यो 70-को दशकदेखि पेट्रोलियम पदार्थको मूल्यमा जुन उच्च वृद्धि भयो, यो दुईटा कारणले गर्दाखेरि रेमिटेन्स आइरहेको थियो, विप्रेषण मनेगे रूपमा आइरहेको थियो।
वर्तमानमा चाहिँ यो आइरहेको रकम नआउँदाखेरि चाहिँ घर परिवारसम्म अनि यसबाट चलेका चाहिँ अरू अर्थतन्त्रका चाहिँ अवयवहरू कसरी चल्न सक्छन्?
अब के भइदियो भने यसले लत लागेको छ, राष्ट्रिय अर्थतन्त्रलाई त लत लाग्यो लाग्यो। रेमिट्यान्स आयो, ब्याङ्कहरू मालामाल भए, मनी चेन्जर कम्पनीहरू मालामाल भए, आयातकर्ताहरू मालामाल भए, होइन। तपाईँको भान्साको चामलदेखि लिएर मसलासम्म, तपाईँले खाने मासुदेखि लिएर ममचाको सामानसम्म बाहिरबाट आयो। र जुन त्यो विप्रेषण आय गर्ने बाहिर नेपालीहरू हुन्, उनीहरूको परिवार पनि अब गाउँ छोडेर खेतबारी बाँझो राखेर रा। भएको तपाईँको गाई भैँसी बाख्रा चराचुरुङ्गी कुखुरा हाँस जे जे सबै छोडेर जिल्ला सदरमुकाममा कहाँ कोठा भाडामा लिएर त्यो रेमिट्यान्सबाट आएको पैसाले चामल किनेर बच्चा बच्चीलाई पढाएर बसिरहेछन्। हेर्नुहोस्, अब उनीहरूको बानी बिग्रिसक्यो, मिठो खानुपर्ने, राम्रो लाउनुपर्ने, सहरमा बस्नुपर्ने, होइन, चट्ट मोबाइलमा फोन गरे गरे गर्नुपर्ने, सिनेमा हेर्नुपर्ने, होइन, त्यस्तो भइसक्यो। अब यो यो तपाईँको सुकेपछि चाहिँ रेमिट्यान्स कम भएपछि त्यो जीवन धान्न सकिँदैन। त्यसैले एउटा आर्थिक मात्रै होइन, यसले एउटा पारिवारिक सामाजिक सङ्कट पनि ल्याउँछ। र तपाईँको राजनीति समाधान भएन भने विद्रोही राजनीति गर्नेलाई फेरि पाउँछन् युवा जनशक्तिहरू उनीहरूतिर लाग्नको लागि।
कुराकानीपछि अब खबरकै सिलसिला। मेलम्ची खानेपानी आयोजनाको प्रमुख सुरुङ मार्ग निर्माणमा कुनै अवरोध आएन भने अबको 20 दिनमा ब्रेक थ्रु हुनेछ। सुरुङ चिचोल्न बाँकी रहेको ग्यालथुमदेखि सिन्धुसम्मको 9 किलोमिटरमा 240 मिटर मात्र सुरुङ खन्न बाँकी छ। अहिले दैनिक 12 मिटर सुरुङ खन्ने काम भइरहेको आयोजनाले जनाएको छ। अम्बाथानदेखि ग्यालथुमसम्म झण्डै 9 किलोमिटर र सुन्दरी जलदेखि सिन्धुसम्म झण्डै 9 किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ। यो आयोजना को कुल सुरुङ मार्ग 27.5 किलोमिटर छ।
धादिङबेसी तिप्लिङ सड़क अन्तर्गत खनिया बास्ती भोरलाङमा सड़क खन्न अवरोध गर्नेलाई प्रहरीले आज सार्वजनिक अपराध अन्तर्गत मुद्दा दर्ता गरेको छ। सड़क खन्ने क्रममा स्थानीय बासिन्दा र सुरक्षाकर्मीबीच छिजो झडप भएपछि प्रहरीले 5 जनालाई पक्राउ गरेको थियो। उनीहरूलाई सार्वजनिक अपराध मुद्दा दर्ता गरी कार्यवाही अघि बढ़ाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ध्रुवराज राउतले जानकारी दिनुभयो।
महाशिवरात्रि पर्व शिवको पूजा आराधना गरी आज मनाइँदैछ। फागुन कृष्ण चतुर्दशीका दिन मनाइने शिवरात्रिका दिन शिव मन्दिरमा पूजा अर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु मानिने दूध धतुरो र बेलपत्र चढ़ाउने गरिन्छ। शिवजी उत्पत्ति भएको रातका नामबाट नामाकरण भएको शिवरात्रि हिन्दू धर्ममा वर्णन गरिएका 4 कालरात्रि मध्येको एक मानिन्छ। आज महादेवलाई जाड़ो हुने जनविश्वासले प्रत्येक घर चोक र मठ मन्दिरमा दाउरा मागेर धुनी जगाई भजन कीर्तनका साथ
त्यही आगोमा बनाएको प्रसाद ग्रहण गरिन्छ। काठमाडौँमा पशुपतिनाथ, भक्तपुरको डोलेश्वर, खोटाङको हलेसी महादेव, म्याग्दीको गलेश्वर लगायत धाममा दर्शनार्थीको घुइँचो लागेको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ,
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू,
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आईसीयु सीसीयु एनआईसीयु को व्यवस्था,
सिटी स्क्यान सेवा,
24 घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिंग रोड, ललितपुर।
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtieye.org, अन्य शाखाहरू विश्व ज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिर्तामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
जानी जानी
माछापुच स्कूल कुसुंती ललितपुर, द स्कूल फॉर चेंज मेकर्स, नाउ ओपन इट्स किंडरगार्टन वेयर एवरी चाइल्ड एक्सप्लोर्स देयर फुल पोटेंशियल। फॉर विजिट कॉन्टैक्ट 01-5193-144, 01-5193-884। माछापुच्छ स्कूल कुसुंती ललितपुर, फॉर विजिट कॉन्टैक्ट 01-5193-144, 01-5193-884।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। सप्तरीमा जंगली हात्तीको आक्रमणबाट दुईजना महिलाको ज्यान गएको छ। घाँस काट्न गएका सप्तरीको कञ्चन रूप नगरपालिका पाँच पथरी टोलकी मंजुदेवी शाह र दुर्गी देवी मुखियाको हात्तीको आक्रमणमा परि ज्यान गएको हो। दिउँसो 2 बजेतिर घाँस काट्दै गर्दा कोशी टप्पु वन्यजन्तु आरक्षी क्षेत्रबाट आएको हात्तीले उहाँहरूलाई आक्रमण गरेको प्रहरीले जनाएको छ।
नवलपरासीको मध्यविन्दु नगरपालिकाले नगर क्षेत्रभित्रका सबै प्रकारका प्राकृतिक स्रोत साधनको संरक्षण अभियान चलाएको छ। प्राकृतिक स्रोत साधनको संरक्षणका साथै अनधिकृत दोहन रोक्न देशमै नमूना सन्देश प्रवाह गर्ने गरी रणनीति अघि बढ़ाएको नगर प्रमुख चन्द्रबहादुर राणाले जानकारी दिनुभयो। अभियान अन्तर्गत नगर क्षेत्रभित्र रहेका खोला नालामा हाल हुँदै आएको दोहन, उत्खनन लगायतका कार्य नियन्त्रण गरी प्राकृतिक स्रोत साधनको संरक्षण अभियान देशमै स्थानीय तहमध्ये पहिलो कार्य भएको मध्यविन्दु नगरपालिकाको दावी छ।
मेरो पनि भन्नु छ।
आज महाशिवरात्रि, सेना दिवस र विश्व रेडियो दिवस, यसै विषयमा धेरैजना साथीले उज्यालोको फेसबुक पेज, उज्यालोको ट्विटरमा प्रतिक्रिया दिनुभएको छ।
विश्व रेडियो दिवसको शुभकामना दिँदै हेन्सी दिप्स भन्नुहुन्छ, नेपालमा अहिले पनि रेडियोको भूमिका महत्वपूर्ण छ, रेडियो आवाजविहीनहरूको आवाज बन्न सकोस्।
ट्विटरमा मनोज लेख्नुहुन्छ, जनयुद्ध दिवस बडेमानको केक काटेर मनाइएछ, केको उत्सव हो यो सोधिदिनुहोला।
कमल छेत्री र एकराज नेउपानेलाई महाशिवरात्रि पर्वका अवसरमा हुने विभिन्न लागू औषधको बिक्री वितरण र विकृति फैलिएको चित्त बुझेको छैन। उहाँहरू भन्नुहुन्छ, धर्म र संस्कृतिका नाममा अनेक थरी विकृति चाहिँ ल्याउनुहुन्न। शिवरात्रिको दिनलाई आधार मानेर मौलाइरहेको गाँजा र चरेस जस्ता लागू पदार्थलाई नियन्त्रण गर्न सरकारले ध्यान दिनुपर्छ।
विभिन्न ठाउँमा एनसेलको टावरमा आगजनी र तोडफोड भएको खबर उज्यालो अनलाइनमा पढेर बीकेजीएम लेख्नुहुन्छ, क्रान्ति गर्ने नै हो भने पनि भौतिक संरचनाहरूमाथि आक्रमण किन गर्नु? यस्ता गतिविधिले शास्ति त नागरिकलाई नै हुने हो, तोडफोड गर्नु अघि यसतर्फ ध्यान दिए हुने नि।
अनि यसै विषयमा यम सुवेदी सरकारसँग प्रश्न गर्नुहुन्छ, संचारका माध्यममा यसरी तोडफोड गर्दै हिँड्नेलाई कार्यवाही गर्न किन नसकेको? अब जसले जे गरे पनि हुने तन्त्र आएको हो र
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500012 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू श्रीफल काफ्ले र सञ्जिता देवकोटा। नेपाल दर्पणमा अब विदेशको खबर। उत्तर कोरियाले खुलेर दक्षिण कोरियाको प्रशंसा गरेको छ। उत्तर कोरियाली नेता किम जोन उनले शान्ति पुनर्स्थापनाको लागि दक्षिण कोरियाले गरेको प्रयासको खुलेर प्रशंसा गरेका बीबीसीले जनाएको छ। दक्षिण कोरियाको भ्रमणबाट फर्किएपछि उत्तर कोरियाली प्रतिनिधिमण्डलले तयार पारेको प्रतिवेदनलाई हेरेर किम जोङ उन दक्षिण कोरियाप्रति नरम हुनु भएको हो। शीतकालीन ओलम्पिकमा उत्तर र दक्षिण कोरियाका खेलाड़ीले एउटै झण्डामा मार्च पास्ट पनि गरेका थिए।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। नेपाल आईसीसी विश्व क्रिकेट लीग डिभिजन 2 को अंक तालिकाको तेस्रो स्थानमा झरेको छ। आजको खेलमा केन्यालाई 8 विकेटले हराउँदै नामिबिया दोस्रो स्थानमा उक्लिएपछि नेपाल तेस्रोमा झरेको हो। समान चार खेल खेल्दै समान 6 अंक बटुले पनि रन रेटका आधारमा क्यानाडा पहिलो, नामिबिया दोस्रो र नेपाल तेस्रो स्थानमा छन्। अब नेपालले क्यानाडासँग तथा नामिबियाले यूएईसँग खेल्न बाँकी छ। नेपाल र क्यानाडा मध्ये एक टोली र नामिबिया र यूएई मध्ये एक टोलीले विश्वकप छनौट खेल्न पाउनेछन्। शीर्ष दुई टोलीले आउँदो महिना हुने विश्वकप क्रिकेटको छनौट खेल्न पाउने भएकाले नेपालले भोलि हुने खेलमा क्यानाडालाई हराउनै पर्ने दबाव बढ़ेको छ। भोलिको खेल जित्न नसके नेपाल डिभिजन 2 रहनेछ।
फागुन 9 गतेदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता धनगढ़ीमा हुने भएको छ। पहिलो पटक धनगढ़ीमा हुन लागेको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि तयारी तीव्र पारिएको धनगढ़ीमा आज गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो। आउँदो फागुन 9 गतेदेखि 14 गतेसम्म धनगढ़ीमा रहेको फाफला क्रिकेट मैदानमा हुने प्रतियोगिताका लागि मूल समिति गठन गरेर तयारी भइरहेको कैलाली जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष समेत रहेका प्रतियोगिताका संयोजक बाबुराज श्रेष्ठले जानकारी दिनुभयो। प्रतियोगिताको विजेताले 5,00,000 रूपियाँ तथा उपविजेताले 2,00,000 नगद रूपियाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगितामा सहभागी हुने 6 टीमलाई दुई समूहमा विभाजन गरी लीग चरणका आधारमा खेल तालिका बनाइनेछ।
वीरगंज युनाइटेड क्लब सिमरा गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ। आज भएको क्वार्टर फाइनलमा संकटा युवा क्लबलाई 1-0 हराउँदै वीरगंज सेमी फाइनल पुगेको हो। वीरगंजका लागि अमर डंगोलले गोल गरे। वीरगंजले सेमी फाइनलमा आर्मीसँग पर्सि खेल्नेछ। पहिलो सेमी फाइनलमा भोलि थ्री स्टार क्लबले मोरङ फुटबल क्लबसँग खेल्नेछ। प्रतियोगिताको विजेताले 5,51,000 रूपियाँ पाउनेछ।
र काठमाडौँ बाहिरकै सर्वाधिक पुरस्कार राशिको झापा गोल्ड कप फुटबलको तेस्रो संस्करण फागुन 19 गतेदेखि हुने भएको छ। झापा जिल्ला खेलकुद विकास संघको आयोजनामा हुने प्रतियोगितामा 10 टीमको सहभागिता रहनेछ। प्रतियोगिताको विजेताले 12,51,000 र उपविजेताले नगद 6,00,000 रूपियाँ पुरस्कार पाउने आयोजकले जनाएको छ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
दुई नम्बर प्रदेशमा सरकार बनाउन फोरम र राजपाको दावी पेश। प्रदेश नम्बर 1 पनि सरकार गठनको प्रक्रिया शुरू।
एमाले र माओवादीको पार्टी एकताका लागि संयोजन समितिको बैठक भोलि बस्ने। भोलि नै एकता प्रक्रिया टुङ्गोमा पुर्याउने दावी।
तरलता संकटको असर विद्युत आयोजनामा पनि। ब्याङ्कबाट पैसा नपाउँदा काम रोकिएको दावी।
उत्तर कोरियाद्वारा खुलेर दक्षिण कोरियाको प्रशंसा। दक्षिण कोरियासँग शान्तिपूर्ण वातावरण बनाइराख्ने किम जोङ उनको भनाई।
र नेपाल विश्व क्रिकेट लिग डिभिजन 2 अंक तालिकाको तेस्रो स्थानमा। विश्वकप छनौट खेल्न भोलि क्यानाडालाई हराउने पर्ने दबाव।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी दीपा तिमल सिन्हा र रुबिना श्रेष्ठ पनि बिदा हुन्छौ। नमस्कार।